हेलो, गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई दिनेश एफएम 93.8 मेगाहर्ज्जबाट। साताको सातै दिन हामी तपाईँको साथमा हुन्छौँ र हरेक दिन फरक बार हुन्छ, हाम्रो फरक प्रस्तुति हुन्छ, मात्र समय चाहिँ एउटै हो, बिहान 8:15 बजेदेखि 9 बजेसम्म। फरक बारको यो फरक प्रस्तुति तपाईँको साथमा लिइरहँदा हामीले तपाईँको माझमा अतिथिहरूको साथमा कुरा गर्छौँ र कहिलेकाहीँ हरेक विषयमा तपाईँलाई केही जानकारीहरू अर्थात् केही सफलताका सूत्रहरूदेखि लिएर स्वास्थ्य सम्बन्धी टिप्सहरू पनि हामीले दिँदै आएका छौँ। र यो कार्यक्रम तपाईँको रेडियोमा 93.8 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। यसै गरी हाम्रो पात्र नेपाली एप्सबाट पनि हामी तपाईँको साथमा छौँ भने हामीलाई तपाईँले अनलाइनमा dinesfm.com.np लगइन गरेर पनि सुन्दै हुनुहुन्छ। सुन्ने र सुनाउने क्रम त हाम्रो जारी रहनेछ। आज पनि हामीले गीत अनि गजलको क्षेत्रमा आफ्नो कलम र आफ्नो आवाजलाई निखारिरहनुभएका एकजनालाई अतिथिको रूपमा कार्यक्रममा निम्ति आएका छौँ र हामीसँग हुनुहुन्छ अछामका सुभाष शाश्वत। र आज सुभाषसँग मैले धेरै कुराहरू त गर्ने छैन, तर उहाँका रचनाहरूलाई धेरैभन्दा धेरै यो कार्यक्रममा तपाईँहरूको माझमा राख्नेछु। अनि उहाँको पढाइ चाहिँ यति बेला केएमसीमा भइरहेको छ, छाम घर भए तापनि पढाइको सिलसिलामा उहाँले यहीँ बसेर पढाइ सँगसँगै गीत अनि गजलको क्षेत्रमा पनि आफ्नो एउटा छुट्टै स्थान चाहिँ राखिरहनु भएको छ, राख्ने प्रयासमा पनि हुनुहुन्छ। र आज चाहिँ म स्वागत गर्दैछु सुभाष शाश्वतलाई, अछामका सुभाष शाश्वत, यति बेला धनगढीमा, त्यो पनि धनगढीमा पनि अझै दिनेश एफएमको यो स्टुडियोमा हुनुहुन्छ। सुभाष, तपाईँलाई धेरै धेरै स्वागत छ।
धन्यवाद।
अनि बिहानकै समयमा आउनु भएको छ, तपाईँका लेख रचनाहरू पनि तपाईँले चिटिक्क पारेर राखिसक्नु भएको छ। आज हामीलाई तपाईँको माझमा के राख्नुहुनेछ?
म सकेसम्म भ्याएसम्म मेरा केही गजलहरू सुनाउनेछु र टाइम भएसम्म एक दुई टुक्का गीतहरू पनि सुनाउनेछु।
गीतहरू पनि सुनाउनुहुनेछ। अब तपाईँसँग गजल पनि छन्, समय भएपछि गीत पनि हामी सुन्नेछौँ। 45 मिनटको अवधिमा हेरौँ कतिसम्म पुगिनेछ। अछामको ठिटो, अछामको मान्छे, तपाईँले चाहिँ अछामी भाषामा पनि केही कुरा लेख्नु भएको छ, अछामी भाषामा पनि कुनै गीतहरू गाउनु भएको छ?
गाउँछु, म अछामी भाषामा पनि गाउँछु। अछामी भाषामा पनि एकचोटि गजल लेखेका थिएँ, तर त्यो अहिले कहाँ छ, अब त्यो त्यति याद
खोज्नुपर्छ।
लेख्नु चाहिँ लेखेको छु र यसो अब म अरू गीतहरू पनि गाउँछु। प्राय मेरो क्षेत्र भनेको आधुनिक गीततिर बढी क्लासिकल प्याटर्नको गीत बढी सुन्छु, फेरि त्यस्तो खालको गीतहरू मन पराउँछु। र गाउन चाहिँ म हाम्रो सुदूरपश्चिमको देउडा गीतहरूलाई पनि एकदम माया गर्छु र गाउँछु पनि, र प्रयास पनि गर्छु, कार्यक्रमहरूमा एक दुई गाएको पनि छु।
गाइरहनुहुन्छ। यहाँ हुने कार्यक्रमहरूमा कतिको सहभागिता हुन्छ तपाईँको?
यहाँ पहिला सुरुमा एक दुईचोटि महोत्सवमा पनि मैले गीत गाएको थिएँ र सानातिना कार्यक्रममा अब गाइरहेको छु। कहिलेकाहीँ अब टाइम मिल्दैन, कलेजको टाइमले यताउति त्यति धेरै अब कार्यक्रमलाई समय दिन सकिँदैन, नभए समयले भ्याएसम्म चाहिँ म जहाँसम्म प्रेजेन्ट हुने कोसिस गर्छु।
हरेक वर्ष मङ्सिर 12 महोत्सव लाग्थ्यो, यसपालि त्यो महोत्सव त्यो समयमा छैन, तर कहिले लाग्ने हो भन्ने टुङ्गो पनि छैन। र यसरी अब त्यहाँ पनि तपाईँले आफ्नो ट्यालेन्ट पक्कै पनि यसपालि पनि देखाउने सोचिरहनु भएको थियो या के थियो?
सोचिरहेको थिएँ यसपालि पनि गीत गाउँछु भनेर सोचिरहेको थिएँ।
अब महोत्सव लाग्ने नलाग्ने टुङ्गो नलागेपछि तपाईँलाई चाहिँ कस्तो लागिरहेछ?
अब यो चाहिँ अब फरक कुरा हो, अब यो भित्रीमा कुराहरू अब हामीलाई अब बुझ्नुपर्छ, त्यो कुरा पनि केही भित्र होला, उहाँहरूको सल्लाह अनुसार चुनाव हुँदैछ अरे, त्यो भएपछि पक्कै हुनेछ। र राम्रो त लाग्थ्यो, अब समयमै पहिलेको जस्तै समयमा भइदिएको भए, अब म मात्रै होइन सबै दर्शकहरूले पनि चाहिराख्नु भएको त्यही समयमा लागोस् भनेर सबै त्यसको प्रतीक्षामा हुनुहुन्थ्यो, र मलाई पनि स्वाभाविक लागेको थियो त्यही समयमा हुनुपर्छ भनेर। ढिलो चाँडो जे भए पनि हुन चाहिँ हुन्छ जस्तो लागिरहेछ।
त्यहाँ पनि म आफ्नो दर्शक अनि मेरा श्रोताहरूलाई मैले आफ्नो प्रस्तुति देखाउन पाउँथे, तर यसपालि पाउने कि नपाउने भन्ने कता कता त तपाईँमा पनि होला नि?
छ, पक्कै पनि हो। अब कहिलेकाहीँ अब नभइदियो, अलि ढिलै भइदियो भने अब कारणवश अब कहाँ भइने हो, र सबै त्यही अनुसार भयो भने चाहिँ अब मैले पनि आफ्नो तयारी त्यही अनुसार गरेको हुन्थेँ, होइन? अब कहाँ भइन्छ के भइन्छ ठ्याक्कै अब नसकिने पो हो कि भन्ने पनि कता कता लाग्छ।
तपाईँलाई के लाग्छ यस्ता ठुला महोत्सव मेलाहरूमा यहाँको स्थानीयलाई ग्राह्यता दिइन्छ या पाखा लगाइन्छ?
अब यो कुरा यस्तो छ, अब ग्राह्यता दिइन्छ भनिन्छ, तर एकदम स्थानीय कलाकारहरूलाई चाहिँ बढी जोड दिनुपर्ने हो होइन अब हजारौँ पैसा तिरेर रुपियाँ तिरेर राष्ट्रिय कलाकारहरू कहाँ कहाँको कलाकारहरू ल्याएर यहाँ ल्याइराख्नु भएको हुन्छ र स्थानीय कलाकारहरूलाई अवसर दिए पनि र त्यति धेरै महत्त्वका साथ चाहिँ दिएको चाहिँ मैले पाएन
अवसर दिए पनि त्यो एउटा
धेरै महत्त्वपूर्ण रूपमा त्यसरी एकदम दिएको चाहिँ मैले पाएन अब कार्यक्रममा बोलाए पनि ल छिटो छिटो प्रस्तुति गर्ने छिटो छिटो जाने अलिकति उनीहरूले आफ्नो किसिमले देखाउन पनि नमिल्ने खालको जस्तो वातावरण चाहिँ मैले फिल गरेँ
हजुर र हजारौँ लाखौँ रुपियाँ बाहिरको कलाकारलाई तिरिरहँदा पहिलो कुरा त स्थानीय कलाकारहरू अनि स्थानीय सर्जकहरूलाई चाहिँ स्थान दिनै गाह्रो
हो मेरो भनाइ पनि
दिइसकेपछि पनि अब पैसा दिन गाह्रो त्यो पारिश्रमिक उहाँहरूलाई दिनै गाह्रो निशुल्क रूपमा हुन्छ भने ठिक छ यति समय भन्ने कुरा पनि आउँछ होला
पारिश्रमिकको त कुरै छोडौँ अब त्यो त अलिक फरकै कुरा भयो अलिकति पर्फर्म गर्ने कुरामा पनि उहाँहरूलाई आफ्नो किसिमले राम्रोसँग जसरी प्रिपेयर गरे हुन्छ त्यसरी गर्न दिँदैन होइन समय छुट्याएर होइन छिटो छिटो अरू कलाकारलाई पनि पालो दिनको लागि जो भनेर त्यसरी गरिन्छ कि त्यो चाहिँ अलि सबैभन्दा पहिला चाहिँ स्थानीय कलाकारलाई चाहिँ बढी ग्राह्यता दिनुपर्छ भन्ने मलाई लाग्छ
पक्कै पनि त्यति बेला चाहिँ अलिकति न्यास्रो फिल त हुन्छ नै
हुन्छ
अब हामी यी कुराहरू त गर्दै जाउँला
हजुर
सुन्नुपर्ने बेला भएको छ तपाईँकै कार्यक्रम हो आज तपाईँकै लागि आजको दिन अनि आजको यो 45 मिनट हामीले छुट्याएपछि यति बेला के सुनाउनुहुन्छ हामीलाई
म एउटा गजल नै सुनाउँछु सुरुमा हुन्छ
सुरु गरौँ तपाईँको गजल
यतिसम्म पत्थर किन हुन्छ होला यतिसम्म पत्थर किन हुन्छ होला मान्छेकैमा नक्सर किन हुन्छ होला यतिसम्म पत्थर किन हुन्छ होला मान्छेकैमा नक्सर किन हुन्छ होला बाटोमा भेटिएकाहरू बाटोमै छुटिन्छन् छुटिन्छन् बाटोमा भेटिएकाहरू बाटोमै छुटिन्छन् जिन्दगीको यस्तो सफर किन हुन्छ होला जिन्दगीको यस्तो सफर किन हुन्छ होला बाटोमा भेटिएकाहरू बाटोमै छुटिन्छन् मेरा आफ्नै भनौँदाहरूबाट घात मेरा आफ्नै भनौँदाहरूबाट घात हुन्न सोच्छु सकभर किन हुन्छ होला मान्छेकै मन अक्सर किन हुन्छ होला यतिसम्म पत्थर किन हुन्छ होला यो बुझि नसक्नु जिन्दगी यतै छोडेर जाउँ यतै छोडेर जाउँ यो बुझि नसक्नु जिन्दगी यतै छोडेर जाउँ मलाई यस्तो रहर किन हुन्छ होला मलाई यस्तो रहर किन हुन्छ होला यो बुझि नसक्नु जिन्दगी यतै छोडेर जाउँ मलाई यस्तो रहर किन हुन्छ होला मान्छेकैमा नक्सर किन हुन्छ होला यतिसम्म पत्थर किन हुन्छ होला
बडा गजबको गजल लेख्नु भएको छ गजल राम्रो लेख्नु भएको छ तर मलाई अलिकति नमज्जा लागेको के रहेछ भन्दा के छ भन्दा दुईवटा पानामा चाहिँ ल्याउनु भएको छ यसरी पानामै लेखेको गजल त पक्कै हराउँछ होला यसलाई डायरीमा अनि
छ घरमा डायरी छ डायरी भन्दा पनि मैले डायरीमा पनि छ र अहिले त मोबाइलमै पनि अब
पक्कै पनि
राख्ने ऊ छ अहिले मोबाइलमा पनि मेरो केही गजलहरू छ र अब सजिलो होस् कार्यक्रममा अगाडि राखेर भन्दा मैले अब मोबाइलमा पनि अलिकति गाह्रो हुन्छ डायरी पनि कहाँ लिइराख्नु भनेर यसो डायरीबाट नै ल्याएको
डायरीबाट चाहिँ यसलाई टिपोट गर्नुभएको पक्कै पनि यो कहिले लेख्नु भएको गजल हो
यो गजल लेखेको लगभग 3-4 महिना जति भइसक्यो म यो कैलाली जनपुस्तकालयले आयोजना गरेको गजल प्रतियोगितामा पनि प्रथम भएको थियो अघिल्लोचोटि लगभग 2 महिना अगाडि त्योभन्दा पनि अलि अगाडि लेखेको गजल यो
त्यति बेला लेख्नु भएको गजल हो अहिले हामीले सुरुमा सुन्न पायौँ गजल भनिरहँदा पछाडिबाट वा वा जब ताली बज्छ
एकदमै रमाइलो
यति बेला चाहिँ बडा मजा आउँछ
गजल सुनाउने भनेको नि गजल बुझ्नेहरूको माहौलमा सुनाउन मन लाग्छ जहाँ साहित्यलाई बुझेको गजललाई बुझेको मान्छेहरू हुन्छ बरु त्यहाँ धेरै मास नहोस् बरु 2-4 जना मात्रै गजल बुझ्ने
गजललाई राम्रोसँग बुझ्ने
मान्छे हुन् त्यहाँ रमाइलो लाग्छ गजल भन्न अब महोत्सव जस्तो कुराहरूमा ठुलो ठुलो स्टेजहरूमा गजल सुनाउनु त्यति औचित्य हुँदैन गजलको अब त्यहाँ बढी जस्तो अब रमाइलो कुराहरू हुन्छ रमाइलो गर्ने चलन रमाइलो भइरहेको हुन्छ त्यति गजल चाहिँ त्यहाँ अलिकति नबुझ्ने मान्छेहरूको भिड पनि धेरै हुन्छ त्यही भएर गजल बरु 2-4 जना भए पनि बुझ्ने मान्छेहरूको भिडमा सुनाउँदा चाहिँ साह्रै मजा आउँछ
पछिल्लो समयमा धनगढी एउटा गजलमय पनि बन्या हो कि जस्तो लाग्छ मलाई तपाईँहरू जस्तो युवा
एकदम
सबैजनाले गजल
अहिले पछिल्लो समयमा युवा पिँढीमा पनि एकदमै रौनक छ गजलको एकदमै सबै युवाहरू एकदम उन्मुख छन् गजलतिर एकदम सक्रिय रूपमा लागि पर्नु भएको छ पुरानादेखि लिएर अहिलेका हामी जस्तै अहिले अहिले लेख्नेहरू नयाँ लेख्नेहरू पनि एकदमै आकर्षित छन् गजलप्रति साहित्यको अरू विधाहरूभन्दा पनि गजल चाहिँ अहिले एकदमै लोकप्रिय बन्दै गइरहेको छ देशभरि अब पछिल्लो समय नेपालमा ढिलोभित्रै पनि गजल र अहिलेको युवा पिँढी चाहिँ एकदमै मन परेर राख्नु भएको छ चासोको रूपमा लिइराख्नु भएको छ
पक्कै पनि अहिले चाहिँ यसको महत्त्व बुझ्या हुन् या यो प्रति अब रुचि त पक्कै बढ्या छ
हजुर
होइन अब स्थान पनि एक हिसाबले पाइरहेको छ नि त हरेक ठाउँमा प्रोग्रामहरू हुन्छन् स्टेज प्रोग्रामहरूदेखि लिएर एउटा कोठाभित्रको प्रोग्राम किन नहोस्
हजुर
त्यहाँ सुनाउन पाउँदा रमाइलो त पक्कै फिल हुन्छ
पक्कै पक्कै पनि हुन्छ
तपाईँकै कुरा गर्नुपर्दा यो गजल अहिलेसम्म कति ठाउँमा सुनाउनु भयो
लगभग धेरै ठाउँमा सुनाएको छैन यो अब यसो यतै धनगढीकै कार्यक्रमहरूमा लगभग दुई तिन ठाउँमा सुनाइयो भनौँ हजुर दुई तिन ठाउँमा सुनाइयो अब पहिला त यो पलिटी कार्यक्रम हुन्थ्यो अहिले छ अनि सबै यहाँ सबै सिनियर गजलकारहरू हुनुहुन्छ अनि सबैलाई सम्मान छ उहाँहरूले आयोजना गर्नुहुन्छ हामी सबै ठाउँमा हामीलाई पनि अवसर दिनुहुन्छ जान्छौँ गजल सुनाउँछौँ आफ्नो रचना समय भ्याएसम्म टाइम भएसम्म सुनाउने गर्छौँ
सुनाउने गरिरहनु भएको छ गजलहरू हामी सुन्छौँ आज गीत पनि सुनिहाल्ने छु म किनकि मलाई हामीले यसरी बोलिरहँदा भन्दा पनि असाध्यै राम्रो एकदमै शुद्ध टिपिकल भाषामा जुन आफ्ना हाम्रा पहाडी भाषाहरू छन् लोक भाकाहरू छन् तिनै भाषामा भएका तपाईँले पनि गीत गाइरहनुहुन्छ त्यसमा पनि अब आधुनिक क्षेत्र अलि मेरो अलि बढी प्राथमिकतामा छ भन्नुभयो होइन तपाईँको आवाजबाट पनि हामी गीत त सुनाउनेछौँ तपाईँले मनन गर्दै जाँदा त्यो गीत एकैछिनपछि सुन्नेछौँ तर यति बेला फेरि हामी अर्को गजल सुन्छौँ तपाईँको आवाजमा
पक्कै पनि जिन्दगीलाई समयको परिधिमा राखेर राखेर जिन्दगीलाई समयको परिधिमा राखेर बाँच्नेछु यादहरूलाई छातीमा राखेर जिन्दगीलाई समयको परिधिमा राखेर बाँच्नेछु यादहरूलाई छातीमा राखेर सपना सपना जस्तै भएर बिलाउने छन् सपना सपना जस्तै भएर बिलाउने छन् बिलाउने छन् सपना सपना जस्तै भएर बिलाउने छन् जीवनभरि आफ्नै परेलीमा राखेर बाँच्नेछु यादहरूलाई छातीमा राखेर सिटामोल सम्मान नपाएर दुखी छ कर्णाली सिटामोल सम्मान नपाएर दुखी छ कर्णाली सिटामोल सम्मान नपाएर दुखी छ कर्णाली राजधानी बसेको छ आँखा गोजीमा राखेर राजधानी बसेको छ आँखा गोजीमा राखेर जिन्दगीलाई समयको परिधिमा राखेर आफ्नाहरूकै भर लाग्न छोडेदेखि मलाई आफ्नाहरूकै भर लाग्न छोडेदेखि लाग्न छोडेदेखि आफ्नाहरूकै भर लाग्न छोडेदेखि निदाउँछु हतियार सिरानीमा राखेर रा, बाँच्नेछु यादहरूलाई छातीमा राखेर रा, जिन्दगीलाई समयको परिधिमा राखेर रा।
आहा तपाईँका गजल राम्रा त छन्
हजुर
तर त्योभन्दा राम्रो मलाई लागेको पक्ष वाचन शैली
हजुर एकदमै वाचन शैलीले चाहिँ धेरै कुरा असर गर्छ गजल राम्रो मात्रै भएर पनि हुँदैन गजल सँगसँगै गजललाई प्रस्तुति गर्ने शैली पनि अलिकति केही फरक हुनुपर्छ भन्ने जस्तो मलाई लाग्छ मैले पनि धेरै ठाउँमा गजलहरू सुन्छु राम्रो राम्रो गजलकारहरू हुनुहुन्छ उहाँहरूको प्रतिभालाई सम्मान गर्छु सबैलाई सम्मान गर्छु तर मलाई लागेको कुरा चाहिँ प्रस्तुतीकरण पनि राम्रो हुनुपर्छ वाचन शैली पनि राम्रो त्यसले एउटा असर गर्ने मुख्य तत्त्व भनेको पनि एउटा वाचन शैली पनि हो
वाचन शैली सुरुदेखि नै तपाईँको यही थियो या अहिले आएर चाहिँ चेन्ज भएको
सुरुदेखि नै म यसरी नै गर्थेँ
सुरुदेखि नै गर्नुहुन्थ्यो
यस्तै थियो
तपाईँ कसका गजलहरूबाट कसको वाचन शैलीबाट बढी प्रभावित हुनुहुन्छ
म अहिले अब अघिल्लो पुस्ताका गजलकारहरूलाई म सबैलाई सम्मान गर्छु उहाँहरूको बाट नै हामीले सिक्दै सिक्दै आइरहेको तर म मेन अब मेरो प्रभावित भएको नै म गजल वाचन यसरी नै गर्नुपर्छ गजल वाचन अलिक फरक शैलीको हुनुपर्छ भनेर अहिले आएर जुन असमकै हाम्रो कमल सङ्घर्ष हुनुहुन्छ जुन अहिले देशभरि नै चर्चित युवा गजलकार मध्ये लोकप्रिय गजलकार हुनुहुन्छ म चाहिँ उहाँबाट के प्रभावित भयो भने उहाँको पहिला कार्यक्रमहरूमा धेरै म सुन्ने गर्थेँ उहाँको वाचन शैली चाहिँ सबैभन्दा फरक हुने होइन र उहाँको वाचन शैली नै सबैजनाले मन पराउने, गजल सुन्दै नसुन्न चाहने मान्छेहरू पनि मनै नपराउने मान्छेहरू पनि त्यो वाचन शैली सुन्दाखेरि एक किसिम लट्ठ पर्ने हुन्थे। त्यही भएर म उहाँबाट नै प्रभावित भएर ल मैले पनि अलिक फरक किसिमले वाचन गर्नुपर्छ भन्ने जस्तो लाग्यो र म भन्दाखेरि उहाँबाट नै त्यसरी वाचन शैलीमा चाहिँ उहाँबाटै प्रभावित भएको हुँ र कपिल अन्जान हुनुहुन्छ उहाँको पनि मलाई एकदमै मनपर्छ वाचन शैली।
गजलहरू राम्रो शब्द कोरिया छ, राम्रा शब्दहरू त्यसमा उतारिएका छन्, तर वाचन शैली भएन भने ती शब्दले न्याय पाउँदैनन्।
हजुर एकदम,
र त्यसको लागि वाचन शैली पक्कै पनि हुनु पर्यो।
वाचन शैली पनि अलिकति फरक, अलि सुन्नेहरूलाई चाहिँ अलिकति आकर्षित गराउने खालको पनि हुनुपर्छ जस्तो लाग्छ।
पक्कै पनि। अब तपाईँ फलानोबाट म प्रभावित छु, त्यो मान्छेबाट म प्रभावित छु, ती चाहिँ मेरो अग्रज हुन् वाचन शैलीका लागि भन्ने जुन हिसाबले भन्नुभयो, अब यसरी तपाईँले पनि ती मान्छेकै वाचन शैलीलाई पछ्याउँदै जाँदा कता कता कपी गरेको फिल हुन्छ कि हुँदैन त?
त्यो उहाँहरूको वाचन शैलीमा प्रभावित भएर मैले उहाँहरूको वाचन शैलीलाई नै पछ्याएको होइन।
पक्कै पनि।
जस्तो उहाँहरूले गरिराख्नु भएको छ, जुन किसिमले जुन किसिमको फरक टोनहरू फरक किसिमकोले दिइराख्नु भएको छ वाचन शैलीलाई, मैले पनि त्यसरी नै फरक किसिमले गर्न खोजेको र मेरो उहाँहरू जस्तो छैन, त्यसरी नै फरक किसिमको मात्रै थियो।
पहिलो कुरा भनेको आकर्षित श्रोता र दर्शकलाई कसरी गर्ने भन्ने कुरा रह्यो, र त्यो एउटाको कुन पाटो छ, कुन लय छ र कसरी वाचन गरिएको छ, कसरी सम्बोधन गर्दाखेरि चाहिँ हामीलाई सुन्नेले हामीलाई हेर्नेले
त्यसरी नै आकर्षित हुने खालको चाहिँ कसरी गर्न सकिन्छ भनेर अर्को बाटो खोज्ने हामीले हो, त्यसरी नै गरेँ भने मैले पनि
त्यसरी तपाईँले पनि छुट्टै एउटा बाटो चाहिँ अँगाल्नु भएको छ। मलाई चाहिँ मन परिरहेको छ तपाईँको वाचन शैली, मैले अघिदेखि पनि सकेँ। अब गीत सुन्ने हो कि
हुन्छ, कस्तो अब सुदूरपश्चिमकै देउडा सुनौँ कि?
पक्कै पनि सुदूरपश्चिमको देउडा छँदा छँदै हामी बाहिरतिर नजाउँ, सुदूरपश्चिमको देउडा सुनौँ।
एउटा देउडै सुनाउँछु। सुन्दर भूमि पश्चिम मेरो, लाग्छ स्वर्ग सरी, पीडा खेल्न आएका हुन्, राधा कृष्ण हरि, बैतडी बैजाउँ छलिया नाचौँला, दरचुला बैजाउँ यरसाटी पौँला, अपिमा जाउँली हिमल चडुली, अपिमा जाउँली हिमल चडुली, सुन्तला खाउली मौसमी खाउली, सुन्तला खाउली मौसमी खाउली, सुदूर पश्चिम मेरा ढकमक फूली, सुदूर पश्चिम मेरा ढकमक फूली, गई जाउली पहाड़ रुक्स्या बटुली, गई जाउली पहाड़ रुक्स्या बटुली, जिंदगी हम्रो सँगै काटौँली, जिन्दगी हाम्रो सँगै काटौँली,
जिन्दगी हाम्रो सँगै काटौँली। अब गजलको क्षेत्रमा अनि गीतको क्षेत्रमा
हजुर
पक्कै पनि लगाव त तपाईँको धेरैभन्दा धेरै छ भन्ने कुरा
म गीतसँगै गीतसँगै बुझिन्छ, अनि गजलहरू पनि साहित्यलाई पनि मागेको छु र म पनि स्टेज प्रोग्रामहरू पनि अब कलेजको प्रोग्रामहरू पनि चलाएँ, अब स्कुलमा हुँदाखेरि पनि चलाउँथेँ, अब यहाँ भइराख्ने आफ्नै अब हाम्रो एउटा विद्यार्थी सङ्गठन छ
हजुर,
हाम्रो असम विद्यार्थी एकता मञ्च भन्ने छ, एकदम विद्यार्थीको हकितमा काम गर्छ, यहाँबाट पनि मैले दुई तिनवटा कार्यक्रमहरू चलाएको छु
हजुर,
स्टेज प्रोग्रामहरू पनि चलाउनुमा
तपाईँ रुचि राख्नुहुन्छ,
रुचि राख्छु
अनि चलाइ पनि रहनु भएको छ, अब गीत पनि गाउनुहुन्छ गजल पनि लेख्नुहुन्छ, तर यी दुईवटा मध्ये तपाईँलाई असाध्यै अझ मनपर्ने, अझ मैले यसलाई चाहिँ यो पेसालाई चाहिँ अझै राम्रोसँग अँगाल्न सक्नुपर्छ र अँगाल्न पाउँथे कि भन्ने के छ?
मलाई गीत म बच्चैदेखि गाउँथेँ, स्कुलहरूमा म गजल चाहिँ त्यतिखेर लेख्दैनथेँ, गीत चाहिँ म बच्चैदेखि सानै हुँदाखेरि स्कुलमा पढ्दाखेरि नै म गीत गाउँथेँ र एकदम खुसी हुनुहुन्थ्यो सबै मैले गीत गाउँदा. अहिले जस्तो मेरो आवाज छ त्योभन्दा पनि अझै राम्रो थियो र मैले पछिल्लो समयमा अब यहाँ जब आइसकेपछि धनगढीमा आइसकेपछि मैले त्यो गीतलाई चाहिँ गाउन एक कि छोडेँ भनौँ न, अलिकति केही समय ग्याप भयो. त्यही भएर अलिकति अब आवाजमा पनि त्यस्तो फरक अहिले म सुन्छु आफ्नै आवाजले सुन्दाखेरि. र त्यसपछि चाहिँ यहाँ साहित्यिक माहौल एकदमै राम्रो देखेँ अनि सबै अग्रज दाईहरू हुनुहुन्थ्यो उहाँहरू जान्थे कार्यक्रम हेर्न र एकदम प्रभावित भएर म गजल लेख्नुपर्छ भनेर लगभग अहिले 2-3-4 वर्ष जति भयो म गजल लेख्न थालेको. गजल लेखौँ भन्ने भयो र अहिले गजल लेख्न थालेको. वास्तवमा रुचि चाहिँ मेरो धेरै
तपाईँलाई तपाईँको आवाज पहिला राम्रो लाग्थ्यो अहिले राम्रो लाग्दैन भन्न खोजिया हो?
हजुर एकदमै हो, पहिला योभन्दा पनि धेरै राम्रो थियो.
अब मैले सुनेको मैले बुझेको र हामी आफैले पनि भोगेको कुरा, हामीले जब टिनेज अवस्थामा हाम्रो आवाजमा परिवर्तन पक्कै आउँछ,
एकदम
एउटा मोटो हुने होइन घुद्रो हुने, र त्यही कुरा हामीले महिलामा लागू गर्दा र लेडिजको कुरा गर्नु पर्दाखेरि चाहिँ उहाँहरूको चाहिँ पहिला मोटो आवाज टिनेज अवस्थामा सुरिलो भन्छ होइन, र तपाईँलाई अहिले चाहिँ आफ्नो आवाज मनपर्न छोड्यो त्यसो भए?
पहिला सायद त्यो टिनेजबाट मेरो अब भोइस पनि अब पहिला मसिनो भोइस थियो त्यसमा एकदम राम्रो सुनिन्थ्यो, राम्रो स्वर पनि राम्रो लाग्थ्यो, राम्रो हुन्थ्यो. अहिले अब आवाज भएसँगै उमेर परिवर्तनसँगै सायद आवाज पनि चेन्ज भयो जस्तो लाग्यो, तर अझै पनि मिहिनेत गऱ्यो भने प्र्याक्टिस गऱ्यो भने अझै पनि राम्रो भन्छ मलाई लाग्छ, विश्वास छ.
पक्कै पनि यो आवाजले पनि तपाईँले धेरै कुराहरू गर्न सक्नुहुन्छ. आवाज त्यति बेलाको एउटा पहिचान तपाईँको थियो, अहिलेको सुभाष शाश्वत यो हो भन्ने कुरा चाहिँ तपाईँले देखाउन सक्नु पऱ्यो. त्यसको लागि छोडेरै अगाडि बढ्ने या साथमै लगेर अगाडि बढ्ने, जस्तो तपाईँले अघि गजल वाचन शैलीको कुरा गर्नुभयो, त्यति बेला वाचन गर्दाको शैली फरक थियो, एउटा आवाज फरक थियो, अहिलेको वाचन गर्दाको शैली फरक छ, आवाजमा एउटा त्यो म्याचुअर फन त्यसमा चाहिँ देखिन्छ भनौँ न होइन. यो कुरा चाहिँ पक्कै पनि बुझ्न सकेको खण्डमा गीतलाई पनि अगाडि बढिन्थ्यो कि लगिन्थ्यो कि, मेरो चाहिँ एउटा व्यक्तिगत विचार तपाईँलाई मैले दिन खोजेको अलिकति सुझाव चाहिँ यो छ.
प्रयास गर्दैछु, अब सकेसम्म दुइटै लिने प्रयास गर्छु, अब हेरौँ भएसम्म भ्याएसम्म
भएसम्म भ्याएसम्म. अब तपाईँको कलेजमा एउटा समूह छ, तपाईँहरूले एउटा विद्यार्थीहरूको समूह बनाउनु भएको छ जसमा तपाईँहरूका प्रतिभाहरू त्यसमा सबैले देखाउनुहुन्छ. यसो गरिरहँदाखेरि कलेज पढ्नका लागि गइन्छ,
त्यो मैले अघि भन्नुभएपछि त्यो कलेज अघि मैले भनेको कुरा विद्यार्थी एकता मञ्चको कुरा त्यो कलेजमा होइन
हजुर,
त्यो हामीले अब विशेष गरेर अब असामी विद्यार्थीहरू जुन अब असामबाट सुरु सुरुमा आएका हुन्छन् उनीहरूलाई चाहिँ सुरुमा के कुरा थाहा हुँदैन, कति ठगिएका हुन्छन्, कति आफन्तेहरूबाट नै अब यति पैसा लाग्ने उति पैसा लाग्ने भनेर अब कम लाग्ने ठाउँमा बढी पैसा वसुलेर आफूले खाइरहेको अवस्था हुन्छ होइन, यहाँ कोठा नपाउने समस्या सबै हुन्छ. अब त्यस्तोलाई चाहिँ अब व्यवस्थित गर्नको लागि के पढ्ने भन्ने पनि थाहा हुँदैन, अब आएका हुन्छन् सुरु सुरुमा अब पाहाडदेखि आएका हुन्छन् यहाँ आएर यो पढ्ने ऊ पढ्ने के पढ्दा राम्रो छ भन्ने थाहा हुँदैन. उहाँहरूलाई विशेष गरी सहयोग गर्नुको लागि हामीले निष्पक्ष एउटा सङ्गठन हो हाम्रो सबैको हकितको लागि भनेर यो कलेजमा होइन यो हामीले बाहिरै गरेको
टोटल्ली सहयोग भनौँ न चाहे त्यो जस्तो सुकै सहयोग किन नहोस्,
यसबाट हामी पुसको 15 गते प्रत्येक वर्षको पुसको 15 गते एउटा गजल देशव्यापी गजल प्रतियोगिता पनि हामी आफै राख्छौँ, हामी आफै आयोजक भनेर राख्छौँ.
भनेपछि त्यसको तयारी पनि तपाईँहरू अब गर्दै हुनुहुन्छ?
हजुर, पुस 15 गते हुन्छ प्रत्येक वर्ष.
हजुर, हामीले 2 गजल मात्रै सुनेका छौँ, एउटा गीत सुन्यौँ, यति बेला ढिला नगरिकन अर्को गजल सुन्नतिर लागिहाल्छौँ.
पार गर्दै कयौँ सीमा बाँचिरहेछु, पार गर्दै कयौँ सीमा बाँचिरहेछु, बाँचिरहेछु पार गर्दै कयौँ सीमा बाँचिरहेछु, यो समयको अवधिमा बाँचिरहेछु, पार गर्दै कयौँ सीमा बाँचिरहेछु, कतिसम्म हिँडेर कहाँ पुग्नुपर्छ, कतिसम्म हिँडेर कहाँ पुग्नुपर्छ, थाहै नपाई जिन्दगीमा बाँचिरहेछु, थाहै नपाई जिन्दगीमा बाँचिरहेछु, कतिसम्म हिँडेर कहाँ पुग्नुपर्छ, दुश्मनहरूको नजर लाग्ला भन्ने डरले, लाग्ला भन्ने डरले दुश्मनहरूको नजर लाग्ला भन्ने डरले म देश लुकाई छातीमा बाँचिरहेछु म देश लुकाई छातीमा बाँचिरहेछु पार गर्दै कयौँ सीमा बाँचिरहेछु अभाव छ अनिकाल छ खबर पाएदेखि अभाव छ अनिकाल छ खबर पाएदेखि दिल राखेर कर्णालीमा बाँचिरहेछु दिल राखेर कर्णालीमा बाँचिरहेछु अभाव छ अनिकाल छ खबर पाएदेखि केही सपनाहरू छन् रहर र बाध्यता पनि केही सपनाहरू छन् रहर र बाध्यता पनि केही सपनाहरू छन् रहर र बाध्यता पनि बस सजाएरै परेलीमा बाँचिरहेछु बस सजाएरै परेलीमा बाँचिरहेछु पार गर्दै कयौँ सीमा बाँचिरहेछु यो समयको अवधिमा बाँचिरहेछु
गरिबी त्यसैमाथि कर्णालीको परिवेशलाई तपाईँले समेट्नु भएको छ
मैले चाहिँ यो अब गैर मुसल गजल हो अब गजल पनि दुई किसिमको हुन्छ एउटा एउटै विषयमा लेखिन्छ भने त्यो अब मुसल गजल भन्छ फरक फरक विषयहरू उठा गरिन्छ भने त्यसलाई गैर मुसल भन्छ प्रायः मैले लेख्ने भनेको नि अब धेरै जसो गैर मुसल गजलहरू नै लेख्छु
फरक फरक तपाईँका
फरक फरक कुराहरू
जोड्छ त्यसमा
जोड्छ
गजलहरू यसरी लेख्नुहुन्छ कर्णालीका कुराहरू पनि गर्नुहुन्छ होइन अन्य क्षेत्रको पनि कुराहरू गर्नुहुन्छ
एकदम
तपाईँ चाहिँ कहाँ कहाँसम्म पुग्नु भएको छ
भ्रमणको कुरा गर्दा अब धेरै अब नेपालका धेरै ठाउँहरू चाहिँ घुम्ने अवसर पाएको छैन
हजुर
अब कर्णालीसम्म पनि जाने रहर तर जाने फुर्सद
मौका
पाएको छैन अब केही केही ठाउँहरूमा गइया छ अब त्यति टाढासम्म पुगिया छैन जाने रहर चाहिँ छ
जाने रहर छ
एकदम नजिकबाट त्यहाँको पीडा जुन छ अब सुनेकै भरमा हामी गजलमा लेख्छौँ गर्छौँ अब आफैले प्रत्यक्ष रूपमा देखेर के छ र वास्तविक पीडा के छ कस्तो छ भनेर त्यो चाहिँ एउटा फेरि त्यहाँबाट चाहिँ फेरि राम्रो प्रतिभा फेरि आउँछ त्यहाँबाट चाहिँ आफैले कुनै कुरा अवलोकन गर्दा आफैले कुनै कुराहरू हेरेर लेख्नु अझ फरक हुन्छ सुनेको भन्दा त्योभन्दा फेरि लेखनमा चाहिँ अझै सहज हुन्छ
लेखनलाई अझै गहिराईमा पुर्याउनको लागि घुम्न जरुरी छ त्यसो भए
एकदम एकदमै एकदमै हो यो चाहिँ भ्रमण भयो होइन सबैभन्दा पहिला चाहिँ अब्जर्भेसन अब यो कुरा चाहिँ आफूले चाहिँ अवलोकन गर्नु पऱ्यो अब्जर्भेसन गर्नु पऱ्यो र त्यसपछि चाहिँ लेख्न अझै सजिलो हुन्छ
हजुर
त्यो सुनेको भन्दा चाहिँ आफै देखेको आफै भोगेको आफैले वास्तविक त्यो कुराहरू फिल गरेर लेख्नु चाहिँ अझै प्रभावकारी हुन्छ
तपाईँले गजल लेख्नुहुन्छ गीत पनि गाउनुहुन्छ घरमा चाहिँ तपाईँको यो क्षेत्रलाई रुचाउने कति नरुचाउने कति
घरमा चाहिँ अब नरुचाउने भन्दा पनि अब रुचाइराख्नु भएको छ अब त्यस्तो मैले अब वास्तवमा प्रोफेसनली चाहिँ म यो सङ्गीत क्षेत्रमै लाग्छु पनि भनेको छैन घरमा यो मेरो एउटा हबी हो रुचि हो गजल पनि अब गजललाई चाहिँ पढाइसँगै पनि लिन सकिन्छ अब सङ्गीततिर कस्तो छ भने अब सबैसँगै लिन खोजेर चाहिँ अलिक गाह्रो छ अहिले चाहिँ अब धेरै किसिमका धेरै प्रतिभाहरू हुनुहुन्छ धेरै नयाँ प्रतिभा आइराख्नु भएको छ होइन धेरै कति हो हजारौँ मान्छे गीत गाउने मान्छेहरू छन् म अलिकति राम्रो गाउन सक्छु आफूलाई मात्र कि आफूलाई मात्र म गाउन सक्छु भन्नेहरू पनि अहिले गएर गीत रेकर्ड गर्छन् हरेक किसिम बजारमा ल्याउने ऊ गर्ने कति हो होइन तर राम्रो बन्नलाई चाहिँ धेरै मेहनत गर्नुपर्छ धेरै सङ्घर्ष गर्नुपर्छ सङ्गीत क्षेत्रतिर त्यति सहज छैन धेरै कति 15-16 वर्ष यहाँ सङ्गीतमा साधना गरेका मान्छेहरू त अझैसम्म पनि फ्लप छन् भने हामी त सुरुको चरणमा छौँ र त्यो त्यसरी अहिले मैले अब प्रोफेसनल्ली लाग्छु पनि भनेको छैन घरमा एकदम हबी हो चाहना हो गाउँछु सबै ठाउँ हेरौँ अब विशेष गरी म अहिले त बिबिएस नै पढिरहेको छु अब पढाइसँगै कन्टिन्यू गर्दैछु सबै कुराहरूलाई अब हेरौँ अब पढाइको एन्ड भइसकेपछि मात्रै मैले अब कहाँतिर लाग्ने अब पढाइतिरै राम्रो भयो भने चाहिँ पढाइतिरै गर्ने अब यो साहित्य क्षेत्रलाई चाहिँ सँगै पनि लिन सक्यो त्यो त त्यति गाह्रो छैन
अब हाम्रो एकजना मैले निम्ति आएको मित्रले स्टुडियोबाटै भन्नुभएको थियो मैले सोधेको क्वेसन उहाँलाई के थियो भन्दा तपाईँ यो क्षेत्रमा लाग्नु भएको छ तपाईँको यो क्षेत्रमा लागिसकेपछि पढाइलाई चाहिँ कस्तो असर गरिरहेछ भन्ने प्रश्नमा उहाँले भन्नुभएको थियो कहिलेकाहीँ असर देखाउँछ तपाईँलाई चाहिँ देखाउँछ कि देखाउँदैन यसको असर पढाइमा
मलाई त्यस्तो लाग्दैन मलाई चाहिँ आजसम्म यसको म यदि गजल लेखेँ गीत गाएँ पहिलेदेखि बच्चैदेखि गीत गाउँथे र तर पनि स्कुलमा पनि म राम्रै हुन्थे राम्रैसँग पास भएको हुन्थे राम्रै अङ्क आएको हुन्थे त्यस्तो मलाई चाहिँ खासै असर गरेन
हजुर अहिले पनि पढाइमा अब्बल नै हुनुहुन्छ
अझै पनि म सँगैसँगै लिइरहेको छु तर पनि खासै असर गरेको जस्तो मलाई लाग्दैन त्यो अब आफूमा भर पर्ने कुरा हो अब आफूले अब मेन्टेन गरेर सबै कुरालाई लिन सक्यो भने चाहिँ सकियो अब सबै कुरा अब पुरा तन मन धन सबै एकै ठाउँ पनि लगाउनु भएन अब सबै कुरालाई बुझेर चाहिँ अगाडि जानु पऱ्यो होइन अहिले त पढ्नु पनि पऱ्यो पढ्नु पनि पर्ने बेला हो नपढेर पनि हुँदैन होइन एकदम कि त अब त्यही लाग्नु छ भने कि सबै छोडेर एकै ठाउँ लाग्नु पऱ्यो सबै अब वरपर हात हालेर सबै ठाउँ चाहिँ राम्रो हुन सक्दैन कुनै राम्रो नतिजा आउनको लागि एउटै कुरा अँगाल्नु पऱ्यो कि त सङ्गीतै कि त गजल क्षेत्र नै कि त पढाइ मात्र अब सबैलाई सँगै लिन खोज्यो भने चाहिँ कि त आफूले मेन्टेन गर्नु पऱ्यो त्यसरी नै लैजानु पऱ्यो नत्र गाह्रै नै हुन्छ
नत्र गाह्रो हुन्छ हामीसँग समय बिस्तारै ढल्किँदैछ दिनेश एफएम 93.8 मेगाहर्जबाट तपाईँ सुनिरहनु भएको छ अछामका सुवास शाश्वतका गजलहरू अनि उहाँले एउटा गीत पनि गाउनुभयो र यिनै गीत अनि गजल विशेष गरेर उहाँका गजलहरू हामीले सुन्न अझै पनि बाँकी छ हामी उहाँका गजलहरूलाई नै अगाडि बढाइरहेका छौँ यति बेला फेरि हामी गजल सुन्छौँ सुभाषजी
हुन्छ
कुन चाहिँ गजल सुनाउनु
सानो शृङ्गारिक भावको छ आएको छु मुटुभरि प्यार बोकेर आएको छु मुटुभरि प्यार बोकेर बोकेर मुटुभरि प्यार बोकेर आएको छु मुटुभरि प्यार बोकेर अधरमा तिम्रै स्वर श्रृङ्गार बोकेर आएको छु मुटुभरि प्यार बोकेर अधरमा तिम्रै स्वर श्रृङ्गार बोकेर पुग्न त हर बिहान सबेरै पुग्छन् अखबार पुग्न त हर बिहान सबेरै पुग्छन् अखबार सबेरै पुग्छन् अखबार पुग्न त हर बिहान सबेरै पुग्छन् अखबार सधैँभरि उस्तै उस्तै समाचार बोकेर सधैँभरि उस्तै उस्तै समाचार बोकेर पुग्न त हर बिहान सबेरै पुग्छन् अखबार आएको छु मुटुभरि प्यार लिएर भन्छौ भने सधैँभरि बसिदिउँला बरु भन्छौ भने सधैँभरि बसिदिउँला बरु भन्छौ भने सधैँभरि बसिदिउँला बरु आँखाभरि तिमी आउने इन्तजार बोकेर आँखाभरि तिमी आउने इन्तजार बोकेर कहीँ दूर एकान्तमा जानुपर्छ सुभाष कहीँ दूर एकान्तमा जानुपर्छ सुभाष भन्छिन् मेरी प्रिया घरबार बोकेर आएको छु मुटुभरि प्यार बोकेर अधरमा तिम्रै स्वर श्रृङ्गार बोकेर
शब्दलाई कतिको न्याय दिए जस्तो लाग्छु मैले अघि भने शब्दलाई न्याय दिनुभएको छ
हजुर
तपाईँलाई चाहिँ के लाग्छ मैले शब्दलाई न्याय दिइरहेको छु यी मैले कोरेका शब्दहरूलाई न्याय पाउने गरी मैले यो प्रस्तुत गरिरहेको छु
अब शब्दको कुरा चाहिँ शब्द छनौटको कुरा चाहिँ अब म त्यो शब्द छनौटमा चाहिँ अलिकति म अब त्यति धेरै अलि भास्ट खालको शब्दहरू पनि युज गर्दैन अब नियममा जुन गजल हुनुपर्ने भनेको वास्तवमा नियममा हो गजलका तत्त्वहरूभित्र चाहिँ गजल हुनु पऱ्यो त्यो तत्त्वहरू चाहिँ मैले सबै पुरा गरेको छु जस्तो लाग्छ अब त्यो शब्द छनौट अब प्रक्रिया चाहिँ अब कसैको अलिकति ओजिला खालका ओजनदार शब्दहरू हुन्छन् होइन अब मैले त्यति खासै अब त्यति धेरै ओजिला शब्दहरू पनि प्रयोग गरेको छैन अलि सबैले बुझ्ने खालको होइन सबैले सहज रूपले बुझुन् होइन गजल बुझ्नेहरू
सुन्दा बित्तिकै बुझौँ
सुन्ने बित्तिकै सुन्ने मान्छेले ठ्याक्कै यो भन्न खोजेको भन्ने कुरा चाहिँ बुझोस् भन्ने किसिमले सरल किसिमले चाहिँ म लेख्छु अब गजलको एकदम सीमाभित्र चाहिँ लेखेको गजल
गजलको सीमाको कुरा गरिरहँदा
हजुर
गजल लेख्नुहुन्छ त्यो हामीले थाहा पाइरहेका छौँ राम्रो गजल लेख्नुहुन्छ त्यो थाहा पाइरहेका छौँ त्यसैमाथि राम्रो वाचन गरिरहनु भएको छ त्यो पनि हामीले थाहा पाइरहेछौँ तर गजल सम्बन्धी कुनै कोर्स गर्नुभएको छ कि छैन
नै मैले गजल सम्बन्धी कोर्स भन्दा पनि मैले सुरुमै गजल के हुन्छ कसरी काफिया भनेको हो रदीप भनेको हो मतला भनेको हो मिश्रा भनेको हो तखलुस भनेको हो मक्ता भनेको हो पहिला त थाहा थिएन
होइन
सुरुमा नलेख्दाखेरि सुरुमै मैले गजल लेख्न सिकेकै मैले भने अघि नै भने नाम लिएँ कमल सङ्घर्ष उहाँले नै मलाई सुरुको सेर चाहिँ एकचोटि मलाई चाहिँ यो चाहिँ रदीप हो यो चाहिँ काफिया हो यसलाई चाहिँ यसरी मिल्नुपर्छ भनेर एउटा शेर मात्रै लेखिदिनु भएको थियो र त्यसपछि मलाई एकदमै उत्सुकता जाग्यो र मैले त्यसपछि अरूको गजल सुनेर अरूको गजल पढेर अनि नै मैले गजल यो रहेछ भनेर बुझेर पढ्दै जाँदा सुन्दै जाँदा चाहिँ म पछि आफै लेख्न थालेँ लेख्दा लेख्दै चाहिँ म लेख्न थालेँ
यसरी नै तपाईँले लेख्नु भएको अब सिकाइ भनौँ या एउटा त्यति एउटा मान्छेको सल्लाह भनौँ तपाईँका लागि त्यही नै रह्यो
हजुर एकदम
तर तपाईँले लेखेका गजल जुन तपाईँलाई गजल लाग्छन् ती गजल नै हुन् भन्ने कुरामा चाहिँ तपाईँ कति ढुक्क हुनुहुन्छ
एकदमै ढुक्क छु म मैले लेखेको गजलहरू 100% गजलको नियमभित्र छन् मात्र म यो भन्छु अब त्यो शब्द गजल ओजिलो होला नहोला होइन त्यो त फरक कुरा हो तर जुन चाहिँ नियमहरू पुर्याउनु पर्छ गजल लेख्नको लागि जुन गजलका तत्त्वहरू छन् होइन गजलमा नभई नहुने तत्त्वहरू चाहिँ छन् जस्तो लाग्छ मेरो गजल
तपाईँको गजलमा
मैले लेखेर पनि मैले अब सिनियर गजलकारहरू सामु पनि सुनाएको छु उहाँहरूले पनि सबैको प्रतिक्रिया राम्रै हुन्छ होइन नभए त उहाँहरूले पनि यहाँ म सोध्छु यहाँनिर के छ कस्तो छ भनेर सबै राम्रो छ भनिराख्नु भएको छ र मैले पनि जहाँसम्म आफै पनि अध्ययन गर्छु खोज्छु सबै ठाउँहरूमा के छ गजल भने के हो काफिया के हो रदीप के हो काफिया कति किसिमको हुन्छ कुन किसिमको काफिया कहाँ प्रयोग गर्ने सबै किसिमको चाहिँ म पढ्छु बुझ्छु र लाग्छ मलाई जहाँसम्म मेरा गजलहरू चाहिँ गजलका तत्त्वहरूभित्र सबै पर्छन् जस्तो लाग्छ
आफूले लेखिरहेका यी गजल आफूले आफूसँग भएको एउटा कला के भइदिएको भए अझै राम्रो हुन्थ्यो होला होइन मैले यो क्षेत्रमा गरेको कुरालाई अझै मैले लङ टाइमको लागि यसलाई राखिराख्नको लागि के भइदिए हुन्थ्यो होला लास्ट
यस्तै हो यसमा चाहिँ अब हो यस्तै हामी नयाँ प्रतिभाहरू पनि यस्तै प्लेटफर्महरू पाउनु पऱ्यो सुरुमा त है अब त्यो नभएर पनि अब गजल लेख्छु लेखेर पनि एउटा कोठाभित्रै लेखेँ एउटा पानामा एउटा कुनामा थन्काई राखेका गजलकारहरू पनि अहिले नौ गजलकारहरू नयाँ युवा पिँढीका नयाँ पुस्ताका गजलकारहरू धेरै छन् होइन हामी जस्तै गजलकारहरूलाई यस्तो किसिमको चान्स यस्तो किसिमको प्लेटफर्म चाहिँ मिल्यो भने अझै हौसला प्रेरणा थपिन्छ र अझै लेख्ने कलम अझै लेख्ने उत्सुकता आउँछ अझै पनि एउटा आत्मविश्वास आउँछ लेख्न सक्छु र ए लेखेपछि केही हुँदो रहेछ भन्ने किसिमको चाहिँ फिल हुन्छ एकदम त्यो प्लेटफर्म नै पाउनुपर्छ जस्तो उचित प्लेटफर्म पाउनुपर्छ
पक्कै पनि हामीसँग समय थोरै छ तपाईँको अन्तिम गजल मात्रै हुन्छ होला यति बेला हामीले ल्याएका गजलमध्येबाट पनि तपाईँका थुप्रै गजलहरू बसिरहेछन् सुनाउने अभावले मैले देखिरहेको छु अब यति बेला हामी कुन चाहिँ गजल सुन्न पाउँछौँ
अब यतिखेर म मैले सबैभन्दा सुरुमै लेखेको गजल सुनाउँछु मैले लेख्नै सुरु गरेको यो गजलबाट थियो र मैले किन पनि सुनाउन चाहेँ भने मलाई सुरुमै लेखेको गजल हो
तर अन्तिममा सुनाउँदै हुनुहुन्छ
अन्तिममा सुनाउँछु तर भन्ने हिसाबले मैले यो गजल पनि ल्याएको थिएँ र कतिको छ राम्रो नहोला होला सुरुको प्रयास थियो मेरो तर सबैजनाले ल सुरुकै गजलबाट मलाई ल ठिक छ राम्रो छ मिलेको छ सबै कुरा भन्दाखेरि चाहिँ मलाई झन्
यही गजलबाट तपाईँको यात्रा अगाडि बढेको छ
मैले चाहिँ अरू गजल चाहिँ लेख्न सुरु गरेको म यही गजल सुन
हजुर सुरु गरौँ
बेचिएला मेची काली बुझ्दै नबुझी बेचिएला मेची काली बुझ्दै नबुझी बजाइदिन्छौ ताली बुझ्दै नबुझी बेचिएला मेची काली बुझ्दै नबुझी बजाइदिन्छौ ताली बुझ्दै नबुझी बेचिएला मेची काली बुझ्दै नबुझी एकोहोरो गरिएछ जिन्दगीको यात्रा एकोहोरो गरिएछ जिन्दगीको यात्रा जिन्दगीको यात्रा एकोहोरो गरिएछ जिन्दगीको यात्रा उकाली र ओह्राली बुझ्दै नबुझी उकाली र ओह्राली बुझ्दै नबुझी एकोहोरो गरिएछ जिन्दगीको यात्रा उकाली र ओह्राली बुझ्दै नबुझी बजाइदिन्छौ ताली बुझ्दै नबुझी फुल भमराबाट लुटियो हेरिरह्यो तर फुल भमराबाट लुटियो हेरिरह्यो तर आएन खै माली बुझ्दै नबुझी बजाइदिन्छौ ताली बुझ्दै नबुझी मैले के सोचेर उसलाई दिल दिएछु यार मैले के सोचेर उसलाई दिल दिएछु यार मैले के सोचेर उसलाई दिल दिएछु यार सोझी थिए जाली बुझ्दै नबुझी मैले के सोचेर उसलाई दिल दिएछु यार सोझी थिए जाली बुझ्दै नबुझी बेचिएला मेची काली बुझ्दै नबुझी बजाइदिन्छौ ताली बुझ्दै नबुझी
धन्यवाद निकै राम्रो गजल सुरुमा लेखेको गजल हामीले अन्त्यमा भए पनि कार्यक्रमको सुन्न पाएका छौँ
पहिलो प्रयास थियो यसै गजलबाट चाहिँ मैले प्रेरणा पाएँ सबैबाट राम्रो किसिमको एउटा फिडब्याक पाएँ र मैले लेख्नुपर्छ जस्तो लागेर मैले सुरु गरेको
अब छोटोमा के भन्न चाहनुहुन्छ हामीलाई सुनेर बस्नुभएका श्रोताहरूको लागि
सबै जो अहिले दिनेश एफएम सुनिराख्नु भएको छ उहाँहरू सबै श्रोतालाई म सुनिदिनु भयो तिन्जेल सर्वप्रथम त धेरै धेरै धन्यवाद मेरो गजलहरू सुनिदिनु भयो यहाँहरूमा तपाईँलाई पनि धेरै धेरै धन्यवाद यो चान्स दिनुभयो मेरा गजलहरू मैले आज पहिलोपटक चाहिँ सबै श्रोता सामु मैले राख्न पाएँ यहाँप्रति पनि धेरै आभारी छु र अन्तिममा सबैलाई धन्यवाद दिन्छु कार्यक्रम सुनेर बसिदिनु भयो तिन्जेलसम्म सुनिदिनु भयो र मैले केही नामहरू पनि लिन चाहन्छु यहाँबाट एकदम मेरो यो यात्रामा सदैव सहयोग गरिराख्ने सदैव हौसला प्रदान गरिराख्ने गजलकार आदरणीय दाई मिन मिलन बाब्ली हुनुहुन्छ उहाँलाई पनि सम्झेँ यहीँबाट र मेरो एकदमै सहपाठी हुनुहुन्छ मेरो साथी जहाँ जसले मलाई सदैव यो क्षेत्रमा लाग्नको लागि गीत सङ्गीतको क्षेत्रमा लाग्नको लागि पनि गजलभन्दा पनि गीत राम्रो छ गीत गाउनै पर्छ भनेर मलाई जबरजस्ती पनि कार्यक्रममा गाउन लगाउने साथी निराशा सनम सबै लगायत अब नाम छुटेका अरू सबै साथीहरूलाई पनि म हृदयदेखि नै सम्झिन चाहन्छु यतैबाट र
अन्त्यमा तपाईँलाई सुनेर बस्नुभएका जसले तपाईँका गजल रचनालाई मन पराइरहनु भएको छ उहाँहरूले केही सुझाव सल्लाह दिन चाहनुहुन्छ भने तपाईँलाई कसरी भेट्ने तपाईँलाई कसरी खोज्ने
मलाई म मैले फेसबुकमा पनि पोस्ट गरेर हुन्छु म फेसबुकमा पनि मलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ सुभाष शाश्वत नै छ नेपालीमा लेखिएको नाम छ र मलाई फोन गर्दा पनि हुन्छ मेरो फोन नम्बर 98 48 72 44 28 यही नम्बर हो फोन पनि गर्न सक्नुहुन्छ मलाई फेसबुकमा मेसेज गर्दा पनि हुन्छ
हस् धेरै धेरै धन्यवाद छ तपाईँको आगामी यात्रा तपाईँको आगामी गजल यात्रा सँगसँगै गीत गायनको यात्रा पनि अझै राम्रो बन्दै जाओस् निखारिँदै जाओस् हामी यही शुभकामना व्यक्त गर्छौँ
हजुर धन्यवाद
हस् हुनुहुन्थ्यो हामीसँग अछामका सुभाष शाश्वत यति बेला चाहिँ उहाँका गजलहरू हामीले यो 45 मिनटको अवधिमा सुनेका छौँ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सुझाव सल्लाह र प्रतिक्रिया पनि हामीलाई पठाउन सक्नुहुन्छ र सँगसँगै तपाईँले यो कार्यक्रममा सहभागिता जनाउन पनि सक्नुहुन्छ कार्यक्रममा मेरा पनि गजल मेरा पनि कविता अर्थात् मेरो पनि स्टोरी मैले गएर भन्न पाउन पर्थ्यो भन्न पाउँथेँ कि भन्ने तपाईँलाई लाग्छ भने निर्धक्क हुनुहोस् तपाईँले तपाईँका कुराहरू राख्न पाउनुहुनेछ स्टुडियोसम्म आउनको लागि पहिलो कुरा हामीलाई फोन गर्नुहोस् 410-216 यो स्टुडियोको नम्बर हो यो नम्बरमा फोन गरेर तपाईँले कुनै पनि समयमा आफ्नो नाम अनि आफूले गर्ने के हो र नम्बर चाहिँ छोडिदिनु होला हामी तपाईँलाई पनि आफै यहाँबाट फोन गर्नेछौँ र तपाईँलाई कार्यक्रममा पक्कै पनि निम्त्याउनेछौँ र यसरी नै कुराकानी गर्दै अगाडि बढ्नेछौँ सुनिदिनुहुने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजना साथ दिनुहुने सुनिललाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट आजको लागि म रोहित पनि बिदा हुन्छु हस्त नमस्ते